तरिकाले बुझ्नलाई अनि हाम्रो बुझाउनु हुने वक्तालाई त परमेश्वरले सहायता गर्नुभएको होस्। त परमेश्वरले हामीलाई असल तरिकाले बुझिकन मनन गर्न अनि प्रभु पढेका कुराहरू सम्झन प्रभु अनि त्यो ज्ञान गुणका अनि कुराहरूले भरिन त परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्। हाम्रो समझका आँखाहरू त परमेश्वरले खोलिदिनु भएको होस्। यो समय अवधिभर त परमेश्वर हाम्रो साथमा रहिकन प्रभु हामीलाई असल तरिकाले बुझ्न सहायता गर्नुभएको होस्। धन्यवाद छ यो समय यो मौका अवसर त परमेश्वरले हामीलाई दिनुभयो। हामीलाई असल तरिकाले प्रभु यो समयमा अनि प्रभु अनि जान्न सिक्न अनि सहायता गर्नुभएको सम्पूर्ण कुरा तपाईँको हातमा राख्दै माग्छु आशिष यशु प्रभुको नाममा। आमेन।
मेन मेन प्रार्थनाको लागि धन्यवाद। हामीले गत हप्ता नयाँ सृष्टिको बारेमा हेरेका थियौँ। नयाँ सृष्टि के हो? बाइबलमा चाहिँ नयाँ सृष्टिको बारेमा दुईवटा वचनहरू छन्। त्यो नयाँ सृष्टि के हो भनेर गत हप्ता आज हामीले हेरेका थियौँ। आज हामीले हाम्रो विरोधी शैतानको बारेमा अध्ययन गर्न खोजिरहेका छौँ। विशेष गरी हाम्रो विरोधी शैतानले कसरी काम गर्छ, हाम्रो विरोधी शैतान के हो वास्तवमा, उसको इतिहास, उसको चक्र, बाइबलमा उसको बारेमा के लेखिया छ भन्ने कुरा आज हामीले अध्ययन गर्छौँ। बाइबलमा एउटा त्यस्तो पद छ जुनले चाहिँ शैतानको चरित्र, एउटा चरित्रको बारेमा बोल्दछ। सिस्टर निताले पढिदिनु, पहिलो पत्रुस 5:8।
पहिलो पत्रुस 5:8 सचेत रहो, जागा रहो, किनकि तिमीहरूको विरोधी शैतान गर्जने सिंह झै कसैलाई निलु भनी खोज्दै चारैतिर घुमिहिँड्छ।
पत्रुसले यो पुस्तक लेख्दै गर्दा शैतानलाई गर्जने सिंहसँग दाजेका छन्। अब हाम्रो क्रिस्चियन दौरानमा शैतान त्यसरी सिंह गर्ज चाहिँ आउँछ त हाम्रो क्रिस्चियन जीवनको दौरानमा, विश्वासको दौरानमा? साँच्चै पत्रुसले लेखेको जस्तै शैतान चाहिँ गर्जिएरै आउँछ त हामीसँग, हाम्रोमा, हामीलाई चाहिँ आक्रमण गर्न त्यसरी नै गर्जेरै आउँछ त? त्यसरी त आउँदैन पक्कै पनि, होइन? यहाँ सिंह भनेको छ नि, यो सिंह झैँ एउटा दाज्न खोजिएको छ। सिंह भने शैतानलाई चाहिँ यहाँ सिंहसँग दाजिएको मात्रै हो उसको चरित्र। उसले हामीलाई गर्ने आक्रमण भनेको सिंह झैँ, जसरी सिंहले चाहिँ कुनै आफ्नो चाहिँ सिकार पायो भने चाहिँ गर्जिएर आउँछ, त्यसरी नै यो सधैँ टाठो रहन्छ हामीलाई। विशेष गरी हामीमा गर्भधारण भएको नयाँ सृष्टिलाई मार्न, नाश गर्न चाहिँ यो सधैँभरि गर्जिरहन्छ भन्नु खोजिएको, सिंहसँग दाजिएको, शैतानलाई सिंहसँग दाजिएको। एउटा त्यस्तो अर्को पद पनि छ, त्यसै या 35:8-9 पढिदिनु त।
अनि त्यहाँ एउटा राजमार्ग हुनेछ, एउटा बाटो जसको नाम पवित्रताको बाटो भनिनेछ। अशुद्ध झन् त्यसबाट भएर हिँड्न पाउने छैन, तर त्यो त उनीहरूका निम्ति हुनेछ। त्यस बाटोमा हिँड्ने यात्रीहरू मूर्ख भए तापनि बाटो बिराउने छैनन्। त्यहाँ कुनै सिंह हुने छैन, न त कुनै हिंस्रक जनावर नै त्यसमा हिँड्ने छ। त्यो त्यहाँ पाइने छैन, तर दाम तिरेर छुट्याइएकाहरू त्यसमा हिँड्ने छन्।
अब यहाँ चाहिँ विशेष गरी 1000 वर्षको राज्यमा पृथ्वीमा कस्तो हुन्छ भनेर लेखिएको पद हो यो। पृथ्वी कस्तो हुन्छ त्यो बेलामा भनेर लेखिएको पद हो। जस्तै 5 पद पढ्नुभयो भने 5 पद पढ्नुहुन्छ। यसै 35:5 पढिदिनु। सिस्टर नि त बाइबलबाट पढिदिनु। स्टेट नेताले खोज्दै हुनुहुन्छ।
हजुर
यसै 35 को 5 पद।
यसैया 35 को 5 पद, तब अन्धाहरूका आँखाहरू खोलिनेछ र बहिराहरूका कानहरू खोलिनेछन्।
छ पद।
तब लङ्गडा मृग झैँ उफ्रनेछ र गुम्गाको जीवहरूले गाउनेछ, किनकि उजाड स्थानमा पानी र मरुभूमिमा खोलाहरू फुटेर निस्कनेछन्।
यो चाहिँ विशेष गरी 1000 वर्षको राज्यमा पृथ्वी कस्तो हुन्छ भनेर एउटा चाहिँ फिगरेटिभ भाषा, चित्रिक भाषामा, चित्रमा लेखिएको एउटा भविष्यवाणी हो। अब यहाँ सिंह हुने छैन के, त्यो बेलामा 1000 वर्षको राज्यमा पृथ्वीमा कुनै पनि सिंह नहुने हो त? त्यस्तो हो त, हामीलाई यसैयाको पुस्तकले त यस्तो भन्छ। फेरि यसैया 11 को 6 पद पढिदिनु त। यसैया 11 को 6।
यसैया 11 को 6, अनि ब्वाँसो भेडाका पाठासँग बस्नेछ, अनि चितुवा बाख्राको पाठासँग लेट्नेछ, अनि बाछा जवान सिंह र पालेको पशु एकसाथ बस्नेछन्, अनि एउटा सानो केटाले तिनीहरूलाई डोर्याउनेछ।
यहाँ चाहिँ बाछा जवान सिंह, सिंह हुनेछ भनेछ त्यहाँ। त्यसो भने त सिंह हुनेछ त्यहाँ, जवान सिंह, बाछा, पालेको पशु सबै एकसाथ हुन्छन् भनेपछि त पक्कै पनि 1000 वर्षको राज्यमा सिंह त हुन्छ। त्यो कारणले गर्दा पहिलो पत्रुसमा अघि हामीले पढेको पद जुन छ त्यहाँ सिंह जय गर्जन छ, त्यो शैतानलाई चाहिँ सिंहसँग दाजिएको हो। यसरी हामीले बाइबलमा चाहिँ शैतानलाई सिंहसँग दाजिएको भनेर भेट्न सक्छ। फेरि जतासुकै सिंह भनेर बाइबलमा जता पनि सिंह भनेर लेखिएको छ भने त्यो सबै शैतान भन्ने चाहिँ होइन, शैतानलाई अरू थुप्रै ठाउँहरूमा सर्पसँग दाजिएको छ है। अब यो शैतानलाई यसरी दाजिएको पदको आधारमा साँच्चै शैतान को चक्र कस्तो छ त, जीवन चक्र कस्तो छ, यसको सुरुवात कसरी भयो होइन, यसको उद्देश्यहरू कस्ता छन्, यसले कसरी काम गरिरहेको छ, बाइबलमा यसको विनाश कस्तो तोकिएको छ भनेर सरस्वती यसको बायोडाटा हामी हेरौँ। सुरुमा यसको सुरुवात, शैतानको सुरुवात कसरी भयो त, यसै या 14 को 12 पद पढिदिनु त। यसै या 14 को 12।
यसैया 14 को 12, हे लुसिफर, बिहानको छोरा, त कसरी स्वर्गबाट खसिस्? जाति जातिलाई कमजोर बनाउने त कसरी काटिएर भुइँमा खसिस्?
यहाँ हेर्ने हो भने शैतानलाई चाहिँ पहिला लुसिफर भनेर नामकरण गरिएको थियो, बिहानीको छोरो होइन, त्यो स्वर्गमा थियो। लुसिफरको अर्थ हुन्छ एन्जल अफ लाइट्स होइन, ज्योतिहरूको दूत, स्वर्गदूत, ज्योतिहरूको स्वर्गदूत होइन, त्यो त्यति ज्योतिहरूमा बास गर्थ्यो, त्यति सुन्दर थियो त्यो लुसिफर। पछि चाहिँ यो लुसिफरको पतन भइसकेपछि अनि मात्रै उसलाई शैतान भन्न थालिएको है। यो सुरुवात चाहिँ यसरी, पहिला उस सृष्टि गरिँदाखेरि चाहिँ लुसिफर भनिन्थ्यो। अब यो कस्तो के को लागि यसमा एन्जल अफ लाइट्स होइन, ज्योतिका सन्तानहरू भनिन्छ, कस्तो थियो त यसको चरित्र त्यो बेलामा, यसको शक्ति होइन, गौरव कस्तो थियो त? इजेकियल 28 को 12 पद पढ्नु त।
ए पारिसको छोरा, टायरको राजाको विषयमा एउटा विलाप गीत गाऊ र त्यसलाई भन, प्रभु यहोवा यसो भन्नुहुन्छ, त परिपूर्णताको छाप होस्, बुद्धिले भरपूर र सुन्दरतामा सिद्ध छ।
सुन्दरतामा त्यसरी शुद्ध थियो के अरे, सिद्ध थियो, बुद्धिले भरपूर थियो होइन, परिपूर्ण थियो ऊ है। यसको सुरुवातमा चाहिँ शैतान चाहिँ यसरी लुसिफर भनिन्थ्यो पहिला, पहिला यसलाई शैतान भनिन्थेन, लुसिफर भनिन्थ्यो। लुसिफर यस्तो बुद्धिले भरपूर सुन्दर थियो है, एउटा सुन्दर सृष्टि थियो त्यो होइन। यसमा अझै थुप्रै कलाका कलाहरू थियो यसमा, जस्तै इजेकेल 28 को 13 पद पढिदिनु त। हाम्रो यता भद्र सरले पनि पढ्न सक्नुहुन्छ, इजेकियल 28:13। भद्र सर इजेकियल 28:13 स्क्रिनबाट पढिदिनु भयो हुन्छ।
परमेश्वरको बगैँचामा अदनमा थिस, तेरो पहिरन हर प्रकारको बहुमूल्य पत्थरको थियो, लालमणि, पुष्पराज, हीरा, फिरोजा, गोबेत, स्फटिक, निर्मणि, हरित मणि, पत्रा र सुन थियो। जुन दिन त सृष्टि गरिस्, त्यही दिनमा तेरा खैजडीहरू र तेरा बाँसुरीहरूको कारिगारी चाहिँ तँबाट तयार भयो। आमेन।
आमेन। धन्यवाद म्याडमलाई, धन्यवाद। विशेष गरी हेर्नु त, यसरी शैतान चाहिँ पहिला लुसिफरको रूपमा सृष्टि गरिँदा, परिपूर्णता सुन्दरतामा सृष्टि गरिँदाखेरि हेर्नु त, ऊ चाहिँ यसरी चाहिँ मणिहरू उसमा जडित थियो, होइन, मणिहरूको बिचमा जडित थियो, आगोहरूको बिचमा बस्थ्यो है। 14 पद पढ्दैन त, इजिकेल 28:14।
पढिदिने हो,
हजुर, पढ्नु इजेकियल 28:14 बाइबलबाट,
बाइबल हेर्नु पर्ने।
28:14 पद पढिदिनु।
म त बाइबल निकाल्न त जान्दिनँ, म यो बाटो, त्यो बाइबल छैन हामीसँग, मसँग।
हुन्छ हुन्छ हुन्छ, अन्त सिस्टर निताले पढिदिनु इजेकियल 28:14 बाइबलबाट।
तँ चाहिँ ढाकेर राख्ने अभिषिक्त करुब थिइस्, अनि मैले तँलाई यस्तो ठहराए, त परमेश्वरको पवित्र पर्वतमाथि थिइस्, त आगोको पत्थरहरूको बीचबाट हिँडुल गर्थिस्।
यसरी चाहिँ एउटा स्वर्गमा उसको पहुँच थियो, होइन, अनि उसलाई चाहिँ विशेष गरी यो सङ्गीतको निम्ति पनि, सङ्गीतको कारिगरी उसमा थियो। यही लेखिया छ इजिकियल 28:13, अघि म्याडमले पढ्नुभयो, होइन, त्यो खैँजडीहरू बाँसुरीहरूको कारिगरी एक हिसाबले चाहिँ उसमा यो सङ्गीत सम्बन्धी कारिगरी उसमा हालिएको थियो। शैतान त्यसरी परिपूर्णता सुन्दरता बुद्धिमा सृष्टि गरिएको थियो। पछि उस अब हामी दोस्रो चरण हेरौँ, उसको पतन। पतन कसरी भयो त हामीले हेर्ने हो भने, इजेकियल 28:14 लेखिया छ, पढिदिनु त, इजेकियल 28:14 स्क्रिनबाट त म्याडमले, इजेकियल 28:14।
तँ चाहिँ ढाकेर राखेको अभिषिक्त करुब थिइस्, अनि मैले तँलाई यस्तो ठहराए, त परमेश्वरको पवित्र पर्वतमाथि थिइस्, त आगोका पत्थरहरूको बीचमा हिडुल गर्थिस्। आमेन।
पहिला चाहिँ यसरी चाहिँ एउटा अभिषिक्त करुब थियो, एउटा केही योजनाको निम्ति बनिएको थियो, सृष्टि गरिएको थियो, अभिषिक्त गरिएको थियो, होइन, पर्वतहरूमा स्वर्गमा उसको पहुँच थियो। पछि उसको पतन भयो। यो पतनको घटना पतनको दस्तावेज चाहिँ हामीले उत्पत्ति 1:28 पाउँछौँ। उत्पत्ति 1:28 पढ्दैन द सिस्टर नि त।
अनि परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो, र परमेश्वरले तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै र वृद्धि हुँदै जाओ, अनि पृथ्वीलाई भरिदेऊ र त्यसलाई वशमा पार, अनि समुद्रका माछामाथि, आकाशका पक्षीमाथि र पृथ्वीमा चलफिल गर्ने हरेक जीवित प्राणीमाथि अधिकार राख। आमेन।
उत्पत्तिको पुस्तकमा नि शैतानले विशेष गरी मानव जातिमाथि गरेको चलखेल, उसको चाहिँ झुट धोका हामीले उत्पत्तिको पुस्तकमा पाउँछौँ। यो उत्पत्तिको घटनाबाटै शैतान चाहिँ पतन भएको हो। जस्तै यहाँ हेर्ने हो भने, उत्पत्ति 1 अध्याय र 2 अध्यायको घटनाहरूमा हेर्ने हो भने, शैतान चाहिँ अघि हामीले हेरेको जस्तो इजेकियल 28:14 प्रश्न लेखिया छ, एक्काइस नै कसैले इजेकियल 28 को 13 देखि पढिदिनु त। इजेकियल 28 को 13 पढिदिनु कसैले। कसैले पढिदिनु छिटो। इजेकियल 28 को 13।
इजकेल 28:13, त परमेश्वरको बगैँचामा अदनमाथि स्थिर पहिरन हर प्रकारको बहुमूल्य पत्थरको थियो,
बस
लालमरी।
एकैछिन है, यहाँ 13 पदमा त परमेश्वरको बगैँचा अदनमा थिइस्। यो परमेश्वरको बगैँचाको अदनमा को थिए त? 12 पद, 12 पद पढिदिनु त।
हे मानिसका छोरा, टायरको राजा,
गरौँ, पढ्नु पढ्नु।
राजाको विषयमा एउटा विलाप गीत गाऊ र त्यसलाई भन, प्रभु यहोवा यसो भन्नुहुन्छ, त परिपूर्णताको छाप होस्, बुद्धिले भरिपूर र सुन्दरतामा सिद्ध छस्।
बस एकछिन है, परमप्रभुको यसो भन्ने 11 पद, परमप्रभुको यसो भन्ने वचन म कहाँ आयो, अर्थात् इजिकियल कहाँ आयो, यो मानिसको छोरा इजिकियललाई टायरका राजाको विषयमा एउटा विलाप गीत गाऊ। टायरको राजा है, अब यही 28 अध्यायको माथि टाइटलमा हेर्ने हो भने यहाँ चाहिँ टायरको शासकको निम्ति भविष्यवाणी गरिएछ। त्यो भविष्यवाणीमा नि टायरको राज्यको राजाको विषयमा चाहिँ एउटा विलाप गीत गाऊ भनेछ। टायरको राजा त्यो बेलामा कोही थिए मानौ। 13 पदमा आएर त परमेश्वरको बगैँचा अदनमा थिइस्। हामीले यहाँ दास दियो भने नि परमेश्वरको बगैँचाको अदनमा, के अरे परमेश्वरको बगैँचा अदनमा त कहाँ टायरका राजा थिए र? त्यहाँ त आदम र हब्बा थिए, जनावरहरू थिए, र टायरको राजा त थिएन नि त। हामीले यहाँ कसरी बुझ्नुपर्छ भन्दा टायरको राजाको भविष्यवाणीमा यहाँ चाहिँ सैतानको विषयमा लेखिएको छ है, सैतानको कुरा लेखिएको छ यहाँ। सैतानको विषयमा चाहिँ त परमेश्वरको बगैँचा अदनमा थिइस् है, अब यो सैतानको बारेमा भनिएको। यही कुरा चाहिँ 14 पदमा आएर त चाहिँ ढाकेर राख्ने अभिषिक्त करुब थिइस्। यहाँ नेपाली टिभीएसमा चाहिँ एउटा यहाँ पूर्ण विराम छुट्याएको छ के, त चाहिँ ढाकेर राख्ने अभिषिक्त करुब थिइस्, त्यसपछि पूर्ण विराम हुनुपर्छ। त्यहाँ परमेश्वरको बगैँचामा चाहिँ ऊ चाहिँ एउटा अभिषिक्त करुब दूतको रूपमा खटाइएको थियो। परमेश्वरले त्यसरी दूतको रूपमा उसलाई खटाउनु भएको थियो है, यस हेतुमा कि उसले अब परमेश्वरले धेरै लामो समय पर्खेर सृष्टि गर्नुभएको पहिलो मानव जा मानव आदम र हब्बाको सुरक्षा, यिनीहरूको निरीक्षणको निम्ति खटाउनु भएको थियो क्या परमेश्वरले सैतनलाई है। यो बेलासम्म पतन भएको थिएन, अदनको बगैँचामा पनि ऊ त अभिषिक्त करुबै थियो। तर यहाँ हुन्छ के भन्दाखेरि, यहाँ भएको चाहिँ के हो भन्दाखेरि, अदनको बगैँचामा जब उसले सैतानले चाहिँ उत्पत्ति 1:28 आदम र हब्बालाई भनिएको सुन्यो नि, आशिष दिनुभयो। यहाँ तपाईँले राम्रोसँग हेर्नुभयो भने उत्पत्ति 1:28 आशिष दिनुभयो है, आशिष दिनुभयो, फल्दै फुल्दै र वृद्धि हुँदै जाओ। यसबाट सैतानमा के उब्जिएको हुनसक्छ भन्दाखेरि, सैतान चाहिँ विशेष गरी आदम र हब्बाको निम्ति चाहिँ खटिएको करुब, अभिषिक्त करुब, अनि उसले आदम र हब्बा र पृथ्वीको अरू जनावरहरूलाई चाहिँ अदनको बगैँचालाई रेखदेख गर्न खटिएको व्यक्ति, तर आशिष चाहिँ यहाँ अर्कै कोहीले पाइरहेछ के है। आशिष चाहिँ यहाँ चाहिँ आदम र हब्बाले पाइरहेको छ। आदम र हब्बालाई पो परमेश्वरले फल्दै फुल्दै वृद्धि हुँदै जाओ, पृथ्वीलाई भरिदियो, त्यसलाई वशमा पार, वशमा पार भनेपछि त सैतनलाई एउटा के अनुभूति भएको हुनुपर्छ यहाँ भन्दाखेरि, परमेश्वरले उसलाई चाहिँ अभिषिक्त करुबको रूपमा खटाउनु भएको छ, तर अधिकार जति चाहिँ सबै आदम र हब्बालाई दिनुभयो भनेपछि उसको अब सोचमा विचारमा चाहिँ परमेश्वरप्रति एउटा चाहिँ असन्तुष्टि पैदा भएको हुनसक्छ क्या। त्यस कारणले गर्दा अब सैतानले के गर्छ भन्दाखेरि, उत्पत्तिको पुस्तकमा अदनको बगैँचामा अब उसले सर्पलाई चलाउँछ, एज अ सर्पलाई चाहिँ एउटा यन्त्रको रूपमा माध्यमको रूपमा चाहिँ शैतानले अब अदनको बगैँचामा चलाएको छ है। अनि उसले सर्पलाई यसरी चलाएको छ कि सर्पको त्यस्तै एउटा क्रियाकलापद्वारा पहिला हब्बा छलिन्छन्, त्यसपछि आदम पनि छलिन्छन्। यो कुरा यो यसु ख्रिस्टले पनि भन्नुभएको छ योहन्ना 8:44 पद पढ्नु त।
तिमीहरू आफ्ना बुबा सैत आफ्नो बुबा सैतानबाटकै हौ र आफ्नै बुबाको कुइच्छाहरू पुरा गर्न चाहन्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यसमा र सत्यमा रहेन, किनकि त्यसमा सत्य छँदै छैन। जब त्यसले झुट बोल्छ तब त्यो आफ्नै तर्फबाट बोल्छ, किनकि त्यो झुट हो र झुटको बुबा हो।
त्यो झुट हो, झुटको पिता हो, बुवा हो भन्नुभएको छ यसुले। कसरी हो त्यो झुट? उत्पत्ति 3:14 पढिदिनु यता भद्र सर अथवा म्याडमले। उत्पत्ति 3:14 स्क्रिनबाटै पढिदिनु भए पनि हुन्छ।
अनि परमप्रभु परमेश्वर साँपलाई भन्नुभयो, तैँले यो काम गरेको हुनाले त सबै घरेलु पशुहरू भन्दा र वनका सबै पशुहरू भन्दा बढी श्रापित भएको छस्। त आफ्नो पेटले हिँड्ने छस् र तेरा सारा जीवनभरि तैँले धुलो खाने छस्।
यो पदबाट चाहिँ हामीले के बुझ्नुपर्छ भन्दा, शैतानले चाहिँ एउटा कुनै माध्यम खोज्छ, सधैँ एउटा माध्यम खोजिरहेको हुन्छ। ऊ आफै त्यसरी प्रकट भएर उसले आक्रमण गर्ने होइन मानव जातिहरूलाई, उसले कुनै थोक वस्तु होइन जीवलाई एउटा यन्त्रको रूपमा चलाउन खोज्छ कि। जस्तै हामीले नयाँ करारमा हेर्ने हो भने कुनै त्यस्तो एउटा घटना छ कि शैतानको आत्मा चाहिँ सुँगुरहरू कहाँ गएको छ, सुँगुरहरूभित्र पसेर बथान सुँगुरका बथानहरू नै दिलबाट खसेका थिए होइन। कति समयमा उसले मान्छेभित्र चाहिँ बास गरेर चाहिँ मान्छेहरूलाई चलाइरहेको छ होइन, पुरै चाहिँ जन्जिरहरू नै तोड्ने उछाल पछाल गर्ने त्यस्तो घटनाहरू हामी नयाँ क्रममा पनि भेट्छौँ। यहाँ उत्पत्तिको पुस्तकमा पनि शैतानले अब सर्पलाई चलाइरहेको छ। जब चलाउँछ अनि परमेश्वरले श्राप दिनुहुन्छ उत्पत्ति 3:14, यो श्राप चाहिँ सर्पलाई दिएको त हो नै, सर्प अनि त्यसपछि पेटको सहाराले हिँड्न थाल्यो, माटो खान थाल्यो होइन। तर यहाँबाट एउटा चित्र चाहिँ के कोर्न खोजिएको भन्दाखेरि, यसले चाहिँ चित्रको रूपमा चाहिँ शैतान त्यसपछि उसो पति भएको हो भनेर जनाउन खोजिएको, धुलो खानेछस् है, माटो चाट्नेछस्, यसले चाहिँ पतनलाई जनाउँछ। उत्पत्ति 3:15 अझै अर्को कुरा भनिएको छ, कसैले पढ्दिनु, हाम्रो शिष्ट नेताले पढ्दिनु उत्पत्ति 3:15।
अनि तेरो र त्यस अनि तेरो र त्यस स्त्रीको बिचमा अनि तेरो सन्तान र त्यस त्यसको सन्तानको बिचमा म दुश्मनी हाल्नेछु। उसले तेरो टाउको कुल्च्याउनेछ र तैले उसको कुर्कुच्चा डस्नेछस्।
यो स्त्री र सर्पको सन्तानको बिचको दुश्मनी त हामीले अरू कुनै अध्याय च्याप्टरमा हामीले पहिला नै हेरिसकेका छौँ। तर यहाँ चाहिँ जसरी सर्पलाई चाहिँ शैतानले टुलको रूपमा चलायो, यन्त्रको रूपमा चलायो, अनि उसमाथि परेको श्राप चाहिँ चित्रको रूपमा शैतान नै पतन भएको भन्ने चित्र हामीले बुझ्छौँ। अनि त्यसपछि परमेश्वरले भन्नुहुन्छ कि सर्पको र स्त्रीको सन्तानको बिचमा चाहिँ एउटा दुश्मनी हाल्नेछु, स्त्रीको सन्तानले त्यसको टाउको कुचाउँछ अनि सर्पले चाहिँ त्यसको कुर्कुच्चा डस्नेछ। यहाँ साँच्चैकै वास्तविक रूपमा आएर चाहिँ सर्पले अब चाहिँ स्त्रीको सन्तान जुन चाहिँ मण्डली हो, मण्डलीमा आएर वास्तविक नै सर्पले आएर चाहिँ हाम्रो कुर्कुच्चा डस्ने होइन के। यही कुरा पावलले लेखेका छन् रोमी 16:20 पढिदिनु त। रोमी 16:20 भद्र सर।
सोह्रको बिच भन्नुभयो सरले।
हजुर सर।
अनि शान्तिका परमेश्वरले चाँडै शैतानलाई तिमीहरूको पाहुहरू मुनि कुल्चाउनु हुनेछ, हाम्रा प्रभु यीशु ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्। आमेन।
यहाँ चाहिँ पाहोहरू पनि कुल्चाउनु हुनेछ, मण्डलीको पाहोहरू पनि कुल्चाउनु हुनेछ। यसको अर्थ पनि के हो भन्दा कुनै एउटा समय भविष्यमा गएर चाहिँ मण्डलीले शैतानलाई चाहिँ दमन गर्नेछ भन्न खोजिएको हो। साँच्चीकै शैतानलाई त्यसरी पाहुमुनि नै हामीले चाहिँ कुल्चाउने भन्न खोजियो भने सबै चाहिँ चित्रमा कोरिएको है। यसरी चाहिँ शैतानको पतन भयो। पहिला उ लुसिफर थियो, अदनको बगैँचामा चाहिँ उसलाई अभिषिक्त करुब हेरचाहको निम्ति, आदम र हब्बाको हेरचाहको निम्ति खटाइएको थियो। तर उसमा चाहिँ एउटा रिस, परमेश्वरप्रतिको चाहिँ शङ्का उत्पन्न भयो, अनि उसले चाहिँ मानिसलाई परीक्षा गर्यो, मानिसलाई पतन गरायो, त्यो सँगसँगै उसले पनि श्राप पायो, ऊ पनि पतन भयो। यो पतनलाई यसु ख्रिस्टले पनि भन्नुभएको छ, जस्तै लुका 10:18 पढ्नु त ख्रिस्ट नि त, लुका 10:18।
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मैले शैतानलाई बिजुली चाहिँ स्वर्गबाट खसेको देखे।
अब यस पनि हामीले शैतान चाहिँ ठ्याक्कै बिजुली जस्तै खसेको भनेर बुझ्नु हुँदैन। यहाँ चाहिँ बिजुली चाहिँ स्वर्गबाट खसेको देखि यसु ख्रिस्टले भन्नु खोज्नु भएको चाहिँ के हो भन्दाखेरि, शैतानको पतन चाहिँ यति चाँडो भएको हो भनेर चाहिँ बुझाउनु खोज्नु भएको। अब शैतानको पतन भएको छ, पतन त भएको छ, तर यो पुरै नाश चाहिँ भएको छैन। अहिले यो पतित अवस्थामा पनि यसले थुप्रै अभिलाषाहरू गर्छ। जस्तै के अभिलाषा गर्छ त, अहिले इसैया 14:13 पढिदिनु छ, इसैया 14:13 भद्र सर स्क्रिनबाट।
किनकि तैले आफ्नो हृदयमा भनेको छस्, म स्वर्गमा चढ्नेछु, म आफ्नो सिंहासन परमेश्वरका ताराहरू भन्दा माथि उचाल्नेछु, अनि म उत्तरीय भागहरूमा अवस्थित भएको सभास्थलको पर्वतमाथि बस्नेछु, म बादलहरूका उचाइहरू भन्दा माथि चढ्नेछु, म परमप्रभु जस्तै हुनेछु।
शैतानले अझै पनि पतित अवस्थामा पनि यो पृथ्वीको चाहिँ वायुमण्डलभित्र सीमित हुँदा, अहिले उसको चाहिँ पहुँच चाहिँ स्वर्गमा छैन, अन्धकारका साङ्लाहरूमा बाँधिएर राखिएको छ। पत्रुसले लेखेको जस्तो ऊ अन्धकारका साङ्लाहरूमा, ऊ मात्र होइन उसका दूतहरू अन्धकारका साङ्लाहरूमा बाँधिएर राखिएको छ। अझै यो अवस्थामा पनि उसले अभिलाषाहरू गर्छ कि परमप्रधान जस्तै हुने, होइन, उचाइहरूमा पुग्ने, परमेश्वरको सिंहासनभन्दा माथि बस्ने, यसले अभिलाषाहरू गर्छ है। 14:14 भनेको छ, इसैया 14:14, बादलहरूको उचाइहरूभन्दा माथि म चढ्नेछु, परम प्रधान जस्तै हुनेछु। कसरी हुन्छ त यो? अब ऊ एकैचोटि फेरि दूत बनेर चाहिँ माथि स्वर्गसम्मै पुग्ने भन्न खोजिएको होइन। यसको अर्थ के हो भन्दाखेरि, म बादलहरूको उचाइहरूभन्दा माथि चढ्नेछु, परम प्रधान जस्तै हुनेछु। यसको अर्थ के हो भन्दाखेरि, जसरी एकमात्र परमेश्वर पिताले यो ब्रह्माण्ड सृष्टि गर्नुभयो, उहाँको पुत्र येशु ख्रिस्टद्वारा जो पहिला लोगोस हुनुहुन्थ्यो, आदिमा परमेश्वर वचन हुनुहुन्थ्यो, यौहन्न 1:1 भने जस्तै हामीले त्रियकतामा पढिसकेका छौँ, सबै कुरा उहाँद्वारा बनिए, अर्थात् परमेश्वरको पुत्रद्वारा बनिए, उहाँ एउटा कारक घटकको रूपमा हुनुहुन्थ्यो त्यो बेलामा, होइन, एन्जलको रूपमा हुनुहुन्थ्यो। यसरी सबै कुरा परमेश्वर पिताले नै आफ्नो पुत्रद्वारा बनाउनु भएको, ब्रह्माण्ड सबै हरेक कुराहरू उहाँले नै, उहाँद्वारा नै, उहाँको पुत्रद्वारा नै बनिएको। अब शैतानले चाहिँ परमप्रधान जस्तै हुन्छ कसरी भन्दाखेरि, यसरी नै अब चाहिँ एउटा त्यो बेलामा सुरु गरिएको, उहाँको पुत्रद्वारा पहिलो आगमनमा सुरु गरिएको जुन चाहिँ एउटा पवित्र, अति पवित्र विश्वास छ, त्यो अति पवित्र विश्वासको विरोधमा अब मानव जातिहरू सबैलाई रणभूल पार्न यसरी विभिन्न अरू धर्म, पन्थ, विश्वास, क्रिस्चियन धर्ममा, क्रिस्चियन विश्वासमा पनि विभिन्न किसिमका डिनोमिनेसनहरू, फल्स क्राइस्ट, होइन, मत्ती 24 लेखिएको जस्तो अन्तिम दिनको चिन्ह, झुटा क्रिस्टहरू, यसरी चाहिँ शैतानले विकसित गरिरहेको छ के, होइन, ताकि उसले 2 कोरिन्थी 4:4 भनिएको जस्तो एउटा चाहिँ तन्ना, एउटा ओड मानिसको चाहिँ दिमागमा हालिदिएको छ, ओढाइदिएको छ है। यसरी मानिसलाई रणभुल्ल पारेर चाहिँ आजका मानव जातिहरूले जान अजान अप्रत्यक्ष रूपमा चाहिँ शैतानलाई नै पुजिरहेका छन्। ऊ त्यसरी नै प्रथम परम प्रधान जस्तै भएको छ है। इसैया 14:13 त स्वर्गमा चढ्नेछु, परमेश्वरको सिंहासन भन्दा ताराहरूभन्दा माथि उचाल्नेछु, यसरी लेखिएको छ। यसको अर्थ के हो भन्दाखेरि, अब शैतानले पृथ्वीमा भएका मानव जाति र मानव जातिले को संस्कृतिहरू होइन, जसरी परमेश्वरले प्रस्थानको पुस्तकमा भन्नुभएको छ म हुँ जो म हुँ मसालाई होइन, त्यस्तो एउटा दावीहरू चाहिँ शैतानले आफै चाहिँ गर्दै आएको छ। जस्तै हामीले हेर्ने हो भने आइएम वाट आइएम भन्ने चाहिँ यो रिबोक भन्ने जुत्ता कम्पनी छ, जुत्ता कम्पनीमा चाहिँ यस्तो कुराहरू लेखिएको हामी पाउँछौँ, आइएम वाट आइएम है, यस्तो दावीहरू उसले अझै पनि गर्छ। त्यसपछि उसको अभिलाषाहरू यस्तो यस्तो छ, अझै पनि अभिलाषाहरू यतिसम्म उसले अभिलाषा गर्छ। अहिले पनि हामीले बाइबलमा युगहरूको मानचित्रमा हेर्ने हो भने अहिले वर्तमान दुष्ट संसार भनिएको छ, अहिलेको सुसमाचारी युग, अहिले हामी बाँचिरहेको युगलाई पनि युगको मानचित्रमा वर्तमान दुष्ट संसार भनेर भनिएको छ। किन वर्तमान दुष्ट संसार भनिएको भन्दाखेरि, अहिलेको शासन चाहिँ शैतानले नै गरिरहेको छ। लुका 4:6 पढिदिनु त दत्त भद्र सर, लुका 4:6।
र शैतानले उहाँलाई भन्यो, यो सारा अधिकार र यिनको गौरव म तलाई तपाईँलाई दिनेछु, किनभने यो मलाई सुम्पिएको छ र जसलाई म चाहन्छु उसैलाई यो दिन्छु।
किनभने यो मलाई सुम्पिएको छ, हेर्नु त सारा पृथ्वीको सारा अधिकार चाहिँ शैतानलाई सुम्पिएको छ, अनि उसलाई उसले जसलाई चाहन्छ उसलाई यो दिन्छु भनिरहेको छ। यसबाट हामी के बुझ्छौँ भन्दाखेरि, वर्तमान दुष्ट संसार अहिलेको शासन पृथ्वीको सम्पूर्ण शासन अधिकार स्वामित्व नै शैतानलाई दिएको छ कि यो परमेश्वरकै योजना। जसरी हामीले हेर्छौँ, पहिला हामीले पढाएको थियौँ परमेश्वरले दुष्टतालाई किन अनुमति दिन्छ भनेर, हामीले छुट्टै च्याप्टर पढाएको थियौँ। परमेश्वरकै योजनामा 6,000 वर्षसम्म शैतानले चाहिँ पृथ्वीलाई राज गर्नुपर्छ र शासन गर्नेछ, बाँकी अन्तिम 1,000 वर्ष चाहिँ परमेश्वरको पुत्र येशु ख्रिस्टले मध्यस्थको रूपमा राज्य गर्नुहुनेछ भनेर हामीले पढाएको थियौँ होइन। अहिले यसरी चाहिँ शासन नै शैतानको हातमा छ है, यहाँ येशु ख्रिस्टलाई यसरी भनिराखेको छ, यसको शासन अहिले यस्तो छ है। यसले शासन उसको हातमा त छ नै, तर मानव जातिलाई उसले धोकाहरू पनि दिन्छ, विभिन्न किसिमको धोकाहरू उसले दिने गर्छ। जस्तै एफिसी 6:12 पढिदिनु त सिस्टर नि त, एफिसी 6:12। सिस्टर नेता हुनुहुन्छ, स्क्रिनबाट पढिदिनु एफिसी 6:12।
किनकि हामी मासु र रगतको विरोधमा कुस्ती लड्दैनौँ, तर प्रधानहरूको विरोधमा अधिकारीहरूको विरोधमा, यस संसारको अन्धकारका शासकहरूको विरोधमा, आकाशीय स्थानहरूमा भएको आत्मिक दुष्टताको विरोधमा
लड्दछौँ। कसरी लड्छौँ त हामी, हामी जो चाहिँ मानव शरीरमा छौँ, हामीले हामी कसरी आकाशी स्थानमा स्थानहरूमा भएका आत्मिक दुष्टताको विरोधमा लड्दछौँ त? यस यो वचनले भन्न खोजेको कुरा के हो भन्दाखेरि, विशेष गरी हामीमा विकसित भएको जुन नयाँ सृष्टि छ, हामीले अघिल्लो हप्ता पढेका छौँ, त्यो नयाँ सृष्टिको बिउ हाम्रो मस्तिष्कमा रोपिएको छ, हामीभित्र अर्को एउटा मानिस विकसित हुँदैछ, अदृश्य रूपमा त्यो नयाँ सृष्टिको चाहिँ भ्रूण बिस्तारै विकसित हुँदैछ होइन। त्यो नयाँ सृष्टिको विरोधमा चाहिँ यो शैतान र त्यसको पतिदूतले चाहिँ हाम्रो यो नयाँ सृष्टिमाथि सधैँ आक्रमण गर्नु खोज्छ के। अब कसरी आक्रमण गर्छ त, पहिलो पत्रमा लेखियो जस्तो ऊ साँच्चै सिंह चाहिँ गर्जेर त हो, यसरी चाहिँ उसले अब धोकाहरू दिन्छ। कसरी धोका दिन्छ त हामी पढ्दैछौँ है त। एउटा उदाहरण छ, यौन्ना 13:2 पढिदिनु त।
अनि बेलुकाको भोजन हुँदै गर्दा शैतानले सिमोनको छोरा यहुदा इस्करियोतको हृदयमा उहाँलाई पक्राइदिने कुरा हालिसकेको थियो।
शैतानले चाहिँ अब यहाँ यहुदा इस्करियोतको हृदयमा काम गरिरहेको छ। यसलाई इङ्ग्लिसमा पढ्न सकिन्छ गोपाल, इङ्ग्लिसमा जोन 13:2, अर्थात् अरू कसैले इङ्ग्लिसमा भेटाउनु भयो भने म आफै पढ्छु एकैछिन है त। जोन 13:2 यसरी लेखिएको छ, एन्ड सपर बिङ इन्डेड द डेभिल हेभिङ नाउ पुट इन टु द हर्ट अफ जुडास इस्करियट। हामीले अरू एनआइभी भर्जन, अरू रिभाइज भर्जनहरूमा हेर्ने हो भने नि माइन्ड्स भनेर लेखिएको छ है। यस हेतुमा अब यहीँबाट हामी यो उदाहरणबाट हामीले शैतानले कसरी धोका दिन्छ, उसले मानव जाति अनि विशेष गरी हामी नयाँ सृष्टिलाई कसरी धोका दिन्छ भन्ने कुरा हामीले यहीँबाट थाहा पाउँछौँ, युदा स्कुलमा भएको घटनाबाट। अब उसले चाहिँ हाम्रो सोच विचार मस्तिष्क जुन चाहिँ नयाँ रूपमा गर्भधारण भएको छ, विकसित हुँदैछ, त्यही मस्तिष्क सोच विचार मनसायमा अब शैतानले चाहिँ हामीलाई आक्रमण गर्न खोज्छ है। अरू थुप्रै माध्यमहरू छन्, जस्तै शैतानले हामीलाई छल गर्ने अरू थुप्रै माध्यमहरू छन्, जस्तै यसै या 5:20 पढिदिनु त।
धिक्कार
यसै
तिनीहरूलाई जसले असललाई खराब र खराबलाई असल भन्दछन्, जसले ज्योतिलाई अन्धकार र अन्धकारलाई ज्योति ठहराउँछन्, जसले मिठोलाई तितो र तितोलाई मिठो ठहराउँछन्।
ज्योतिलाई अन्धकार र अन्धकारलाई ज्योति है, हामीले कसरी थाहा पाउन, कसरी यसलाई समीक्षा गर्ने, यसलाई कसरी हामीले चाहिँ हाम्रो दैनिक जीवनमा विशेष गरी नयाँ सृष्टि हामी गर्भधारण भइसकेपछि यसलाई कसरी बुझ्छौँ त भन्दाखेरि ज्योति होइन, जुन एउटा वास्तविक ज्योति छ, अहिले हामीले सुनिरहेको जुन चाहिँ वास्तविक खाँटी वचन, यसको उल्था जुन चाहिँ यीशु ख्रिस्टले त्यो बेलामा प्राचीन मण्डली आफ्ना चेलाहरूलाई सिकाउनु भएको थियो, यो शिक्षालाई अहिले हामीले बाँड्दाखेरि हेरौँ त हामी सुरुमा कति धेरै थियौँ होइन, हामी अहिले कति कम छौँ, कति चाहिँ विश्वासी जनहरू घट्नुभयो होइन, हामीले यहाँबाट पनि समीक्षा गर्न सक्छौँ। एउटा ज्योति, जुन एउटा वास्तविक ज्योति छ, त्यो ज्योतिलाई नै विशेष गरी इसाई जगतले चाहिँ पचाउन मान्दैन, पचाउन सक्दैन। त्रिएकताको सम्बन्धमा हेर्नु त हामीले कति कुराहरू पढ्यौँ, त्रिएकता कस्तो रहेछ, विशेष गरी अन्य भाषा अनि त्यसपछि आश्चर्य कर्महरू के रहेछन् भन्ने कुरा हामीले धेरै अध्ययन गऱ्यौँ होइन। त्रिएकताको सम्बन्धमा त युन्नाले यस्तो कुरा लेखेका छन्, युन्ना दोस्रो युन्नाको 1:9 पढ्नु त, 9:10, 9 र 10, सिस्टर नि त बाइबलबाट युन्ना दोस्रो युन्ना 1:9 र 10 सिस्टर नि त खोज्दै हुनुहुन्छ।
दोस्रो यो हुन्न एकको
9 र 10
हरेक जसले अपराध गर्दछ र ख्रिस्टको शिक्षामा रहँदैन त्योसँग परमेश्वर हुनुहुन्न। जो ख्रिस्टको शिक्षामा रहन्छ उसँग पिता र पुत्र दुवै रहन्छ। यदि कोही तिमीहरू कहाँ आउँछ र यी त्यसले केही शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र स्वागत नगर न त त्यसलाई अभिवादन गर।
यहाँ त के भनियो त भन्दा, जो क्रिसको शिक्षामा रहन्छ, क्रिसको शिक्षा चाहिँ के हो त, उसँग पिता र पुत्र दुवै हुनुहुन्छ, फरक फरक, पिता छुट्टै पुत्र छुट्टै। यही कुरा युन्नाले लेखेछन्, पहिलो युन्ना 2:22 पढ्नु त।
जसले यीशु नै ख्रिस्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्छ त्यो बाहेक झुट अरू को हो त? त्यो जसले पिता र पुत्रलाई इन्कार गर्छ त्यही हो ख्रिस्ट विरोधी।
पिता र पुत्र छुट्टा छुट्टै, पिता वा पुत्र भनिएन कि त्यहाँ, पिता र पुत्र। अझ हामीले जसरी चाहिँ परमेश्वरको अनुग्रहमा त्रिएकताको यति लामो समयदेखि बुनिँदै आएको जन्जाललाई चिर्यौँ, यो पिता र पुत्रको यसरी हामीले शिक्षा आज घर घरमा लाँदाखेरि हेर्नु त, यहाँ त यो पहिलो हुन्ना के अरे दोस्रो हुन्ना एकमा त पिता र पुत्र दुवै हुनुहुन्छ। यो हो खासमा शिक्षा चाहिँ, क्रिस्टको शिक्षा। यसरी कसैले शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नो घरभित्र स्वागत नगर भनिएको त यो छ। तर आज हामी यसरी चाहिँ त्रियकताको खाँटी शिक्षा लगेर कसैको घरमा, मन हृदयको घरमा गयो भने हामी उल्टै चाहिँ लछारिन्छौँ, लतारिन्छौँ, त्यागिन्छौँ। हेर्नु त शैतानले यसरी चाहिँ इसाई जगतभित्र नै यसरी ज्योतिलाई अन्धकार, अन्धकारलाई ज्योति ठहराइदिएको छ, होइन, एउटा अन्धकारको पोष हालिदिएको छ, तन्ना मान्छेको दिमागमा, विश्वासीको दिमागमा हालिदिएको छ, होइन, धोकाहरू हो। यसरी नै हब्बालाई पनि यसरी छलेको थियो, उसले विशेष गरी हब्बाको चाहिँ मस्तिष्कमा सोच विचारमा यसरी नै छलेको थियो। पावलले दोस्रो कोरन्थीको मन के अरे कोरन्थीको मण्डलीलाई पत्र लेख्दा यसरी नै लेख्छन्। दोस्रो कोरन्थी 11:3 पढ्नु त भद्र सर स्क्रिनबाट। दोस्रो कोरन्थी 11:3
तर तर जसरी सापले आफ्नो धूर्तताद्वारा हब्बालाई धोका दियो, त्यसरी नै कुनै न कुनै प्रकारले तिमीहरूका मनहरू ख्रिस्टप्रति भएको सिधापनबाट भ्रष्ट हुन्छन् कि भनेर डर मलाई लाग्छ।
पावल डराइरहेछन्। भर्खरै पावलले कोरन्थीमा मण्डली स्थापना गरेपछि त्यहाँ भाइहरूलाई चाहिँ विश्वासमा गर्भधारण गराइसकेपछि पावलले थुप्रै ठाउँमा लेखेका छन्, होइन, तपाईँको चाहिँ यही 11:2 चोखी कन्याको रूपमा क्रिस्टका अर्पण गरौँ भनेर मैले एक पतिका लागि तिमीहरूको मगनी गरिदिएको छु। बल्ल मगनीको काम सुरु भएको छ, स्थापनाको कामहरू सुरु भएको छ, मण्डलीसँगको थुमासँगको विवाहको कुरामा त प्रकाशको पुस्तकमा लेखिया छ। प्रकाश तपाईँको चाहिँ एकैछिन, प्रकाश 19 अध्यायमा थुमासँगको विवाह, मण्डलीको थुमासँगको विवाह कुरा लेखिया छ। अहिले पावलले त भर्खरै स्थापना गर्दैछन्, एउटा अति पवित्र विश्वासमा स्थापना गर्दैछन्, बल्ल मगनी सुरु भएको छ। अझै पावलले त कति ठाउँमा लेख्छन्, मैले तिमीहरूलाई नयाँ गरी जन्माएको छु, गर्भधारण गराएको छु, जबसम्म तिमीहरूमा क्रिस्ट बनिनुहुन्न तबसम्म म प्रसूति वेदनामा तडपिन्छु। यहाँ त बल्ल कुनै जन्मिने अर्थात् गर्भधारण हुने पो कुरा भएको छ क्या बल्ल सुरु। यही अवस्थामा रहेका कोरन्थीका मण्डली भाइहरूलाई चाहिँ पावल भाइहरूको विषयमा पावल डर मानिरहेका छन्। कसरी डरमा किन डर मानिन्छन्? दोस्रो कोरन्थी 11:3 फेरि पढिदिनु त एकचोटि म्याडम।
तर जसरी सापले आफ्नो धूर्तताद्वारा हब्बालाई धोका दियो, त्यसरी नै कुनै न कुनै प्रकारले तिमीहरूका मनहरू क्रिस्टप्रति भएको सिधापनबाट भ्रष्ट हुन्छन् कि भन्ने डर मलाई लाग्छ।
यहाँ
आमेन।
पनि नेपालीमा चाहिँ, आमिन, नेपालीमा चाहिँ मनहरू भनिएको छ, तर यसलाई अङ्ग्रेजीमा हेर्ने हो भने यहाँ पनि माइन्ड्स भनिएको हो कि, माइन्ड्स, सोच विचार, मन सायद दिमाग। साँपले हब्बालाई कसरी धोका दियो त हामीले हेर्छौँ भने उत्पत्तिको पुस्तकमा साँपले चाहिँ हब्बालाई आएर केही कुराहरू बोलेको छ, हो, जस्तै उत्पत्ति 3:3 पढ्नु त, उत्पत्ति 3:3। सिस्टर नि त पढिदिनु।
उत्पत्ति 3:3, तर बगैँचाको बीचमा भएको रुखको फलबाट चाहिँ परमेश्वरले भन्नुभएको छ, यसबाट तिमीहरूले नखानु, न ता तिमीहरूले यसलाई छुनु, नत्र तिमीहरू मर्नेछौ।
यहाँ चाहिँ साँपले आएर बोलेकै भन्ने एउटा भान गराउँछ, तर हामीले एउटा साधारण समीक्षाबाट, एउटा साधारण एउटा चाहिँ अनुसन्धानबाटै हामीले सर्प बोलेको होइन, साँच्चै वास्तविक त्यसरी बोलेको होइन के, कसरी पत्ता लगाउन सक्छौँ भन्दा, जस्तै श्राप दिने क्रममा तपाईँले हेर्नुभयो भने नि आदम र हब्बाको मुख थियो, बोल्न सक्थे, त्यो कारणले गर्दा आदम र हब्बालाई सोध्नु भएको छ परमेश्वरले। जस्तै उत्पत्ति 3:3 नौ पद पढ्नु त म्याडमले। म्याडमले पढ्ने उत्पत्ति तिनको नौ, तिन अध्याय नौ पद। भद्र सरले म्याडमले पढिदिनु भयो हुन्छ उत्पत्ति तिनको नौ पद। हुन्छ, हामीलाई त सिस्टर निताले पढिदिनु उत्पत्ति तिनको नौ पद।
हुन्छ, म पढिदिनेछु। अनि परम प्रभु परमेश्वरले आदमलाई बोलाउनु भयो र तिनलाई भन्नुभयो, तिमी कहाँ छौ?
हो, आदमले बोल्न सक्छ र पो परमेश्वरले त्यहाँ सोधिराख्नु भएको छ, अनि आदमले जवाफ दिन्छ नि दस पदमा। हब्बाले पनि त्यसरी बोल्न सक्थिन्, हब्बाले हब्बालाई पनि परमेश्वरले प्रश्न गर्नुभएको छ। तेह्र पद पढ्नु त, होइन एकछिन, बाह्र पद। परमेश्वरले
अनि आदमले भने, जुन स्त्री तपाईँले मलाई मसँग रहन भनिदिनु भएको थियो उसैले मलाई त्यस रुखबाटको फल दिए र मैले खाएँ।
अनि तेह्र पद,
अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो, तिमीले गरेको गरेकी यो के हो? अनि त्यस स्त्रीले भने, सापले मलाई छल गर्यो र मैले खाएँ।
एकछिन है, स्त्रीले पनि बोल्न सक्थे कि, त्यो कारणले गर्दा स्त्रीलाई प्रश्न गर्नुभएको छ त, तिमीले के गरेको हो? अनि स्त्री बोलिन्, तर तपाईँले साँपको विषयमा हेर्नुभयो भने नि साँपलाई कुनै प्रश्न गर्नुभएको छैन, एकैचोटि श्राप दिनुभएको छ। चौध पद,
अनि परमेश्वरले सापलाई भन्नुभयो, तैँले यो काम गरेको हुनाले त सबै घरेलु पशुहरू भन्दा र वनका सबै पशुहरू भन्दा बढी श्रापित भएको छस्। त आफ्नो पेटले हिँड्ने छस् र तेरो सारा जीवनभरि तैँले धुलो खाने छस्।
यदि उत्पत्तिकै पुस्तकमा उत्पत्ति तिन अध्यायमै तिन पदमा भने जस्तै सर्प साँप चाहिँ बोलेको हो भने त परमेश्वरले श्राप दिनुभन्दा साँपलाई पनि सोध्नुहुन्थ्यो होला त, ए साँप तिमीले के गरे हो, के गरिस् तैँले भनेर सोध्नुहुन्थ्यो होला त है, सोध्नु भएन। यस कारणले गर्दा हामीले के बुझ्छौँ भन्दाखेरि, जसरी कोरन्थीको मण्डलीले यहाँ पावलले शैतानलाई, शैतानले हब्बालाई छल्याएको थियो भनेर डर मानिराखेको छ नि, त्यो बेलामा पनि कुरन्थीको मण्डलीमा आएर सर्पले चाहिँ एकैचोटि चाहिँ कानमा चाहिँ आवाजहरू फुकिदिने बोल्ने भन्न खोजे होइन के पावलले, त्यसरी भन्न खोजे होइन, पावलले बुझेका थिए त्यो बेलामा सर्पले उसको कार्यहरू क्रियाहरूद्वारा चाहिँ हब्बाको दिमागमा सोच विचारमा शङ्का हालिदिएको थियो, अदृश्य रूपमा उसले उसको कार्यहरूद्वारा बोलेको थियो नि, त्यसरी नै अब चाहिँ कोरन्थीको मण्डलीका भाइहरूलाई, ब्रदरनहरूलाई, भाइ बहिनीहरूलाई पनि अब त्यसरी चाहिँ दिमागमा चाहिँ सोच विचारमा चाहिँ बोल्छ अर्थात् चाहिँ भ्रष्ट पार्छ भन्ने डर हो क्या यो चाहिँ है। शैतान त्यसरी अदनको बगैँचामा हब्बासँग बोलेको चाहिँ होइन, उसको क्रियाद्वारा ऊ अदृश्य रूपमा बोलेको थियो त्यो बेलामा है। यसरी नै हामीलाई पनि शैतानले अब चाहिँ उसको विभिन्न कारक घटकहरूबाट चाहिँ हाम्रो मस्तिष्कमा, विशेष गरी हामीमा विकसित भएको नयाँ सृष्टि, गर्भधारण भएको अनि विकसित हुँदै गरेको नयाँ सृष्टि, अर्को कुनै मानिस, हामीभित्रै भएको अर्को कुनै मानिस सँग यसरी अब चाहिँ धोकाहरू दिन थाल्छ, विशेष गरी हाम्रो सोच विचार मनसाय अति पवित्र विश्वासमा यसरी चाहिँ अब धोकाहरू दिन्छ। कसरी अर्को धोका कसरी दिन्छ त यहीँ भनिएको छ, दोस्रो ग्रन्थी एघारको चार पद पढ्नु त, दोस्रो ग्रन्थी एघारको चार पद।
अनि
पढ्दिनँ, स्क्रिनबाटै पढ्दिनँ।
किनकि यदि किनकि यदि त्यो आउनेले हामीले प्रचार गरेको अर्कै येशूको प्रचार गर्छ भने, अथवा तिनीहरूले नपाएको अर्कै आत्मा, अथवा तिनीहरूले ग्रहण नगरेको अर्कै सुसमाचार पाउँछौ भने, तिमीहरूले त्यसलाई राम्ररी सहन सक्ने थियौ। आमेन।
आमेन। यहाँ त के भनिएको छ पावलले भन्दाखेरि कोरिन्थीको मण्डललाई, होइन, हामीले प्रचार गरेर नगरेको अर्कै यसु, जस्तै पावलहरूले त्यो बेलामा कोरिन्थीको मण्डललाई प्रचार गरेको जुन वास्तविक यसु, उहाँको शिक्षा थियो नि, त्योभन्दा अर्कै यसुको प्रचार गर्छ भने, त्यो अर्कै यसु चाहिँ के हो भन्दा मत्ती 24मा लेखेको जस्तो झुटा ख्रिस्ट, त्यो बेलादेखि अर्ली चर्च प्राचीन मण्डलीदेखि नै काममा थियो के, युन्नाले त्यही कारणले लेख्छन् त, युन्ना आफूले लेखिरहेका छन्, त्यो बेलादेखि नै क्रिस्ट विरोधीहरू त काम गरिरहेका छन्। यो पहिलो हुन्ना 2:18 पढिदिनु त सिस्टर नि त, पहिलो कोरन्थी, यसरी पहिलो हुन्ना 2:18।
पहिलो यो हुन्ना 2:18। हे साना नानीहरू हो, यो अन्तिम घडी हो, अनि ख्रिस्ट विरोधी आउने छन् भने तिमीहरूले सुने अनुसार अहिले पनि धेरै ख्रिस्ट विरोधीहरू भएका छन्। यसैबाट हामी यो चाहिँ अन्तिम घडी हो भने जान्दछौँ।
युन्नाको बेलामै, प्राचीन मण्डलीको समयमा, त्यही बेलामा ख्रिस्ट विरोधीहरू थिए, होइन, ख्रिस्ट विरोधीहरू त्यही बेलामा थियो के, प्रणाली त्यो बेलामा नै सुरु भइसकेको थियो, ख्रिस्ट विरोधी प्रणाली, एउटा व्यक्ति विशेष होइन, हामीले ख्रिस्ट विरोधीको बेलामा धेरै पहिला हेरिसकेको छ, एउटा प्रणाली हो है, एन्टी क्राइस्ट एउटा प्रणाली हो, त्यो बेलादेखि नै सैतानले चाहिँ एन्टी क्राइस्ट अर्थात् ख्रिस्ट विरोधी प्रणाली जन्माइसकेको थियो, हेर्नु त। अनि पावलले चाहिँ कोरन्थीको मण्डलीलाई, कोरन्थीको मण्डलीसँग चाहिँ एउटा चासो, एउटा चाहिँ डर राख्छन् के, त्यो प्रणालीले चाहिँ कोरन्थीको मण्डलीलाई अर्को कुनै यसुको प्रचार, ख्रिस्ट विरोधी, झुटा ख्रिस्ट, मत्ती 24मा लेखिएको जस्तो त्यस्तो प्रचार गर्दाखेरि झन् छिटो उनीहरूले पावलले मिहिनेत गरेर वर्षौँ लगाएर प्रचार गरेको भन्दा झन् छिटो उनीहरू चाहिँ विश्वास गरेर भड्किने सम्भावना थियो भन्ने कुरामा डर मान्छन्। यो अवस्थालाई चाहिँ उनले चाहिँ अब चाहिँ अदनको बगैँचामा हब्बा छलिए, सर्पद्वारा हब्बा छलिएको भन्ने कुरासँग दाँझेका छन्। त्यसरी नै आज हामी यस यस हेतुमा, अब यो चित्रमा कुनै व्यक्ति विशेषको फोटो छ, तपाईँले अन्यथा नसोच्नु होला, तर हामीले बेबिलोन भन्ने अध्याय पढिसकेका छौँ, च्याप्टर, बेबिलोन साँच्चै के हो त, ख्रिस्ट विरोधीले कसरी बेबिलोनलाई चलाइरहेको छ, होइन, एउटा प्रणालीलाई चलाइरहेको छ, अनि हामी इसाई जगतका थुप्रै विश्वासी जनहरू पनि कसरी यसरी दिग्भ्रमित भइरहेका छौँ भन्ने कुरा हामीले प्रष्ट अहिले बुझिरहेका छौँ। विशेष गरी नरक सम्बन्धी अध्ययन हामीले गऱ्यौँ, होइन, नरक भने के रहेछ अहिले प्रष्टै बुझिसकेका छौँ, होइन, अध्ययन गरिसकेका छौँ, नरक के हो, मानिसको शरीर आत्मा के हो, प्राण भन्ने कुरा के हो, हामीले प्रष्टै बुझिसकेका छौँ। यो चाहिँ धोखाहरू भयो। अब बाइबलमा चाहिँ सैतानको 12टा हेर्ने हो भने 6टौँ एउटा चाहिँ चरणमा चाहिँ उस बाँधिने भन्ने कुरा गरिएको छ, सधैँभरि उसले यसरी धोका दिन पाउँदैन, धोका दिन सक्दैन, परमेश्वरले यसरी सधैँभरि उसलाई चाहिँ मानव जातिलाई धोका दिने चाहिँ एउटा अवसर त्यो ठाउँमा राख्नु हुँदैन, ऊ कुनै समय बाँधिन्छ अनि त्यसपछि विनाश पनि हुन्छ। पहिला हामी बाँधिने चरणलाई हेरौँ, हेरौँ प्रकाश 20:2-3 हाम्रो म्याडमले पढिदिनु। स्क्रिनबाटै पढिदिनु भयो हुन्छ, प्रकाश 20:2-3। भद्र सर, म्याडम,
सरी। अनि तिनले त्यस अजिङ्गरलाई त्यस पुरानो सापलाई पक्रे जो दिया दिया बोलोस र शैतान हो, र त्यसलाई 1,000 वर्षका लागि बाँधे। अनि तिनले त्यसलाई अथाह कुण्डमा फ्याँकिदिए र त्यसलाई थुनिदिए।
अनि 1,000 वर्ष पुरानोन्जेल त्यसले अबदेखि उसो जाति जातिलाई धोका नदियोस् भन्ने हेतुले तिनले त्यसमाथि छाप लगाइदिए। अनि ती कुराहरू पछि त्यो थोरै समयका लागि छोडिनु पर्छ।
यहाँ चाहिँ सैतान विनाश भएको छैन है, बाँधिने मात्र कुरा भएको छ। यहाँ बाँधिन्छ फेरि सधैँभरिको लागि होइन, 1,000 वर्षको लागि मात्र बाँधिन्छ। हेर्नु है, 1,000 वर्षको लागि चाहिँ त्यो बाँधिन्छ, यसको अर्थ हामीले यसरी बुझ्नु हुँदैन कि त्यो सैतान चाहिँ त्यसका हात खुट्टा यो चित्रमा देखाइएको जस्तो त्यो दूत नै हो एउटा, त्यो दूतलाई गएर अब चाहिँ कुनै एउटा चाहिँ साङ्ला, ठुलो साङ्लाले बाँधिने भन्न खोजे होइन कि। प्रकाशको पुस्तक आफैमा चिन्ह हो, प्रकाश एकको एकमा भन्छ अङ्ग्रेजीमा सिग्निफाइड, साइन, सिग्निफाइड भन्ने शब्द साइन भन्ने शब्दबाट बनेको हो। साइनको नेपाली अर्थ हुन्छ चिन्ह। प्रकाशको पुस्तक पुरै चिन्हहरूले भरिएको छ, यो चिन्हहरूले भरिएको पुस्तक हो। कुनै पनि पदलाई हामीले शाब्दिक अर्थमा उल्था गर्नु हुँदैन। प्रकाश 20:2-3 अब त्यो चाहिँ साङ्लाहरूले बाँधियो पक्रियो अनि त्यसपछि 1,000 वर्षको लागि बाँधियो, यसको अर्थ के हुन्छ भन्दाखेरि त्यो 1,000 वर्षको परमेश्वरको राज्यमा चाहिँ सैतानले आफ्नो प्रभाव यसरी अहिले दुष्ट संसारमा जसरी मानव जातिमाथि उसले राज्य शासन गरिरहेको छ, प्रभाव जमाइरहेको छ, त्यो प्रभाव चाहिँ उसले अब तब उसो राख्न पाउँदैन, छाड्न पाउँदैन, त्यो प्रभाव जमाउन सकिँदैन भन्न खोजे हो है। अथाह कुण्डमा फ्याँकिदिए, यसको अर्थ हुन्छ अब सैतनलाई गएर चाहिँ एकैचोटि त्यो सर्बियामा भएको सबै संसारको सबैभन्दा ठुलो खाल्डोमा लगेर फ्याँकिदिने भन्न खोजेन, अथाह कुण्डमा फ्याँकिदिए, यसको अर्थ के हुन्छ भन्दाखेरि 4 वर्षसम्म चाहिँ त्यो सैतन छ भन्ने कुरा नै महसुस हुँदैन। अथाह कुण्ड भनेको त्यसको कुनै चाहिँ पिर हुँदैन भन्न खोजे हो। अथाह कुण्ड भनेको त्यसको कुनै पिर हुँदैन, पिर अथवा भेटिने कुनै ठाउँ हुँदैन भन्न खोजे हो। यसको अर्थ चाहिँ 1,000 वर्षसम्म त्यो कुन स्थानमा छ, त्यसको प्रभाव कहाँ छ, शैतान छ भन्ने कुरा नै त्यो बेलाका चाहिँ मानव जातिहरूलाई थाहा हुँदैन के, त्यसको प्रभावै हुँदैन। त्यसलाई थुनिदिए भनेको अब त्यसले प्रभाव जमाउन सक्दैन, त्यो कुनै ठाउँमा बन्धक बनाइएर राखियो। 1,000 वर्ष पुरानो हुन्छ, त्यसले अब त्यो अबदेखि उसको जाति जातिलाई धोका दिन सक्दैन। अनि त्यसपछि त्यो फेरि थोरै समयको लागि छोडिनुपर्छ है, 1,000 वर्षपछि परमेश्वरको 1,000 वर्षको राज्य इस्वीसम्म 1874 इस्वीसम्म 2874 हुन्छ। त्यो 1,000 वर्ष बितेपछि फेरि त्यो केही समयको लागि छोडिन्छ अरे के, त्यो छोडिने कुरा कहाँ गरिएको छ त? प्रकाश 20:7 पढिदिनु त, प्रकाश 20:7। प्रकाश 20:7 भन्दा पहिला हेर्नु त, अब 1,000 वर्षसम्म त्यो कसरी बाँधिन्छ त, त्यसको प्रभाव कसरी बाँधिन्छ, त्यो कसरी त्यसको प्रभावहरू कसरी कसरी त्यसले प्रभावहरू जमाउन सक्दैन त? हबक्कुक 2:14 यसरी लेखेको छ, हबक्कुक 2:14 पढिदिनु पहिला स्क्रिनबाट।
किनभने जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ, त्यसरी नै पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरिपूर हुनेछ। आमेन।
भरपूर हुनेछ, आमेन। हबक्कुकको पुस्तकमा लेखा छन्, हबक्कुकले भविष्यवाणी गरेका छन्, जसरी पानीले समुद्रलाई ढाके हुन्छ नि त्यसरी नै त्यो बेलामा 1,000 वर्षको राज्यमा र त्यसपछि परमप्रभुको महिमाको ज्ञानले भरपूर हुन्छ, अर्थात् सबैले त्यसपछि परमेश्वर एउटा साँचो एकमात्र ब्रह्माण्डका सृष्टि परमेश्वर र उहाँको एकमात्र पुत्र आफैले जन्माउनु भएको यीशु ख्रीष्टलाई वास्तविक रूपमा चिन्नेछन्, थाहा गर्नेछन् कि त्यो बेलामा है। त्यही कारणले त यसैमा भविष्यवाणी गरेका थियो, अन्धहरूको आँखाहरू खुलिनेछन्, गुङ्गाहरूको चाहिँ मुखहरू खोल्नेछ, बोल्नेछ, बहिराहरूको कानहरूले सुन्नेछ। यो अर्थ चाहिँ त्यो बेलामा अब चाहिँ अरू मानिसहरू चाहिँ जस्ताको तस्तै रहेर गुङ्गाहरू मात्रै को चाहिँ कानहरू खोलियो भने त्यो परमेश्वरको राज्य तब स्थापना भएको हो भन्न खोजियो होइन के। त्यो भन्नु खोजेको कुरा के हो भन्दा आत्मिक कानहरू खोलिने, आत्मिक बुझाइहरू खोलिने, आत्मिक आँखाहरू खोलिने भन्न खोजे हो है। यसरी चाहिँ हबक्कुक 2:14 लेखिए जस्तो परमेश्वरको ज्ञानले 1,000 वर्षको राज्यमा चाहिँ भरपूर हुँदै समुद्र के अरे संसार भरपूर हुँदै गइसकेपछि त्यसको लेखामा चाहिँ शैतानको प्रभाव पनि त्यसरी नै घट्दै 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 जाने हो क्या। अनि शैतान त्यसरी 1000 वर्षसम्म बाँधिने हो है। यो परमेश्वरको ज्ञानले भरपूर हुनेछ, जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ। यो त हामीले इजेकियलको पुस्तकमा पनि एउटा च्याप्टरमा हेरेको छ, इजेकियलको पुस्तकमा एउटा घटना छ। जस्तै इजेकियलमा एउटा घटना भएको थियो, इजेकियल चाहिँ पानीमा गएर डुबिया छन्। जस्तै इजेकियल 40 अध्यायमा हेर्ने हो भने त्यहाँ एउटा दर्शन देखेका छन् इजेकियलले। त्यो इजेकियलको दर्शनमा एउटा मान्छे चाहिँ पानीमा डुब्न जान्छ, परमेश्वरको चाहिँ एउटा कसैले पढ्दैन। इजेकियल 40को चाहिँ एकछिन है, सरी, इजेकियल 47को एक पद पढ्दिनँ त। इजेकियल 47को एक पद कसैले पढ्दिनँ छिट्टो। सिस्टर निता पढ्दिनँ, इजेकियल 47को एक।
इजिकियल 47 को एक पद, त्यसपछि उहाँले मलाई फेरि भवनको ढोकामा ल्याउनु भयो अनि हेर, पूर्वतिर भवनको सँगारमणिबाट पानी निस्किरहेको थियो किनभने भवनको मुख पूर्वतिर फर्केको थियो अनि पानी भवनको दाहिने पट्टिबाट मणिबाट वेदीको दक्षिणपट्टि निस्केर तल बगिरहेको थियो।
यो त इजेकियलले एउटा दर्शन पो देखे हुन् त, नयाँ मन्दिर है। यहाँ तपाईँले 47को माथि हेर्नु भने नयाँ मन्दिरको दर्शन, यो नयाँ मन्दिरको विषयमा प्रकाशको पुस्तकमा लेखिएछ। इजेकिय प्रकाशको पुस्तकमा युनाले देखेको दर्शन करिब करिब इजेकियलले पहिल्यै देखेका थिए के, अधुरो थियो। तर हामीले यो पहिला पनि चर्चा गरिसकेका छौँ, जस्तै युनाले परमेश्वरको सिंहासनको जुन जुन दर्शन देखाएको थियो नि, इजेकियलले पनि त्यस्तै दर्शन पहिल्यै धेरै वर्ष पहिला देखाएको थिए के। त्यो कारणले गर्दा चाहिँ इसाई जगतमा विशेष गरी इजेकियलको पुस्तक र प्रकाशको पुस्तकलाई दाँजिएर पढ्नुपर्छ भन्ने विश्वास हो। किन भन्दा यो दुईवटा पुस्तक चाहिँ एकअर्काको परिपूरक हुन् के। अब इजेकियल 47मा इजेकियलले देख्छन् भवनको ढोकामा ल्याउनु भयो, पूर्वतिर भवनको सँगारमुनिबाट पानी निस्किरहेको थियो। यो पानी के हो त भन्दाखेरि प्रकाश 22को एक पद पढ्नु त। प्रकाश 22को एक,
प्रकाश 22 को 1, अनि उनले मलाई परमेश्वर र थुमाको सिंहासनबाट बिल्लौरो जस्तै साङ्लो जीवनको पानीको स्वच्छ नदी निस्किरहेको देखाए।
परमेश्वर र थुमाको सिंहासनबाट। सिंहासन कहाँ हुन्छ? उहाँको मन्दिरमा हुन्छ। इजेकियलले यहाँ यही कुरा देखिरहेछन् कि 47 अध्यायमा है। एउटा भविष्यको कुरा हो, पछिको कुरा परमेश्वरले इजेकियललाई दर्शनमा देखाउनु भएको। यो दर्शनबाट हामीले केही कुरा सिकाउन खोजिराख्नु भएको छ। अब त्यो पानी निस्किन्छ, इजेकियल 47मा एउटा पानी निस्कन्छ, त्यो पानीमा चाहिँ एउटा कुनै मानिस गएर डुब्न थाल्छन्। पहिला उस त्यो पानी चाहिँ गोलीगाँठासम्म आएको छ, त्यसपछि घुँडासम्म आएको छ, त्यसपछि कम्मरसम्म आएको छ, त्यसपछि मान्छे डुबाउने मान्छे डुबाइदिएको छ। हामीले त यो पहिल्यै चर्चा गरिसकेका छौँ। यस यो दर्शनको केही अर्थ छ कि, दर्शन आफैमा केही कुरा अर्को कुरा दर्शाउन खोजिरह हो। इजेकियलको दर्शनमा के दर्शाउन खोजिएको भन्दाखेरि, यो परमेश्वरको भवनबाट निस्केको पानी भनेको सत्यता हो। कुनै एउटा मानिस भनेको यो इजेकियलले देखेको मानिसले सम्पूर्ण मानव जातिलाई प्रतिनिधित्व गर्छ। अब उसको चाहिँ त्यो मानिसको पहिला चाहिँ गोलीगाँठासम्म, त्यसपछि चाहिँ घोडासम्म, त्यसपछि कम्मरसम्म, त्यसपछि मान्छे डुब्ने भन्न खोजेको चाहिँ त्यो सत्यताले। अब त्यो मानव जातिको चाहिँ पहिला अलिकति भाग, त्यसपछि अलि धेरै, त्यसपछि अलि धेरै, त्यसपछि सम्पूर्ण मानव जातिलाई नै ढाक्छ भन्ने भनेर चाहिँ त्यो दर्शनमा देखाउन खोजिएको हो कि। खासमा त्यही कुरा यहाँ हबकुकले लेखिरहेछन्। किनभने जसरी पानीले समुद्रलाई ढाकेको हुन्छ नि, त्यसरी नै पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरपूर हुनेछ। त्यो चाहिँ 1000 वर्षको राज्यमा हुन्छ। त्यो बेलामा नै शैतान चाहिँ बाँधिने हो, अनि फेरि बाँधिने मात्र होइन, 1000 वर्षपछि केही समयपछि त्यो छोडिन्छ। कति बेला छोडिन्छ त? प्रकाशको पुस्तकमा छ, कसैले पढिदिनुहोस्। प्रकाश 20 को 7 पद। प्रकाश 20 को 7 पढिदिनुहोस् है।
प्रकाश 20 को साथ, अनि हजार वर्ष बितेपछि शैतान आफ्नो कैदबाट छोडिने छ।
अनि
8 पनि हो।
सात पद
अनि
कैदबाट
पृथ्वीका
छुटिन्छ।
चार,
बस,
हजुर
शैतान आफ्नो कैदबाट छुटिन्छ कहिले? हजार वर्ष बितेपछि। हेर्नु है, हजार वर्ष बितेपछि चाहिँ यहाँ शैतान चाहिँ कैदबाट छोडियो के? हजार वर्ष त ऊ बाँधिएको मात्रै हो, विनाश भएको चाहिँ होइन है। ऊ चाहिँ अब यो हजार वर्ष बितेपछि छोडियो, अनि उसले फेरि पृथ्वीका चारै कुनामा भएका जातिहरूलाई धोका दिन निस्किएर जान्छ अरे है। यो चाहिँ हजार वर्ष बितेपछि, अर्थात् हामीले डेट क्रोनोलोजी, समय अगमवाणी, समय कालक्रम पढिसकेका छौँ। यो चाहिँ इस्वी सम्मत 2874 पछि हुन्छ है। यसको विनाशको विषयमा पनि हामीले बाइबलमा भेट्न सक्छ। यसको बायोडाटा खोज्दै जाने हो भने यसको विनाश पनि कुनै समयमा तोकिएको छ। जस्तै प्रकाश 20 को 10 पद पढ्नु त।
कति भन्नुभयो सर?
प्रकाश 20 को 10 पद।
अनि उहाँले मलाई आत्मामा एउटा ठूलो र अग्लो पहाडमा लगे र मलाई परमेश्वरको तर्फबाट स्वर्गदूतदेखि तल झरिरहेको त्यो महान सहर पवित्र यरुसलेम देखाए।
धन्यवाद। तपाईँले प्रकाश 20 को 10 पद पनि पढिदिनु। प्रकाश 20 को 10।
20 को मैले 21 को पढे,
हजुर
20 को 10। किन 20 उता जानु भएको? किन 20 आउँदैन त?
बिस
ल अहिले आयो।
हुन्छ, स्क्रिनबाटै पढिदिन सक्नुहुन्छ। बी स्क्रिनबाटै पढिदिनु।
अनि तिनीहरूलाई धोका दिने शैतान आगो र गन्धको झिलभित्र फ्याँकियो, जहाँ त्यो पशु र त्यो झुटो भविष्यवक्ता पनि छन्, अनि दिन रात सदा सर्वदा तिनीहरू पीडाले तडपाइने छन्।
अघि चाहिँ हामीले हेर्दाखेरि प्रकाश 20 को तान, प्रकाश 20 को 3 पदमा चाहिँ अथाह कुण्डमा फ्याँकिएको हो, अथाह कुण्डमा फ्याँकिएको, थुनिएको हो, हजार वर्षसम्म विनाश भएको होइन। तर यहाँ 10 पदमा आएर चाहिँ बल्ल अब आगो र गन्धकको झिलभित्र, आगोमा परेपछि त सो त त्यो नाश हुन्छ त, विनाश हुन्छ त, सदा सर्वदा तडपाइने कुरा गरिएको छ। प्रकाश 20 को 10 पदमा चाहिँ यसरी शैतान चाहिँ हजार वर्ष बितेपछि विनाश हुन्छ, यसरी चाहिँ विनाशको बारेमा पनि लेखिएछ। यही कुरा यीशु ख्रीष्टले पनि आफ्नो दृष्टान्तमा भन्नुभएको छ। मत्ती 25 को 41 पद पढ्नु त।
कति भन्नु अरे?
मत्ती 25 को 41।
ए मत्ती मत्ती 20 को 41,
25 को।
ए सॉरी सॉरी 25 को।
हजुर,
ए पच्चीस,
मम्मी
20 को 25 भन्नु भएन सरले?
मत्ती 25 को 41।
ए मम्मी
पढ्ने
25 को 41 नहीं ना।
हजुर, स्क्रिनबाटै पढिदिनु भए पनि हुन्छ।
त्यसपछि उनले ती देब्रे हातपट्टि हुनेहरूलाई पनि भन्नेछन्, हे श्रापितहरू हो, मदेखि त्यस अनन्त आगोभित्र गइहाल, जुन आगो चाहिँ शैतान र त्यसका दुधहरूका निम्ति तयार पारिएको छ।
यही आगो जुन चाहिँ शैतान त्यसका दूतहरूको निम्ति त्यो बेलामा तयार पारिएको कुरा गर्नुभएको हो यीशु ख्रीष्टले। त्यही आगोमा प्रकाश 20 को 10 मा चाहिँ त्यही आगोमा शैतान फैलिएको छ, प्रकाश 20:10 विनाश गरिएको छ। यसरी आज हामीले विशेष गरी हाम्रो विरोधी शैतान, हाम्रो यस क्षेत्रमा हाम्रो विरोधी कि विरोधी छ कि, त्यो विशेष गरी हामीमा गर्भधारण भएको नयाँ सृष्टि, अब हामी नयाँ सृष्टि छौँ, परमेश्वरमा गर्भधारण भएको नयाँ सृष्टि, नयाँ सृष्टिको बारेमा धेरै कुरा हामीले अघिल्लो अध्यायमा पढिसकेका छौँ। यसरी अब हामीले यो हाम्रो हामीभित्र विकसित भएको अर्को नयाँ सृष्टि, अर्को कुनै मानिसको विरोधी शैतानको विषयमा, यसको बाहिरबाट आज हामीले हेऱ्यौँ। कोरन्थीको मण्डलीलाई पावलले लेखेको जस्तै हामी पनि विशेषतः चनाखो हुनुपर्छ। अब हामीमा जुन बिउहरू रोपियो यतिका समयहरूसम्म, हाम्रो समय हामीले लगानी गऱ्यौँ, यतिका समय करिब करिब 1-1.5 वर्षको अन्तरालमा हामीमा अब क्रिस्टले, यस क्रिस्टले प्राचीन मण्डलीद्वारा, त्यो बेलामै प्राचीन मण्डली र हामीलाई तिनीहरूले लेखेको पत्रद्वारा हामीलाई खासमा सिकाउनु भएको अति पवित्र विश्वास खाँटी शिक्षाको त्यो बिउ जुन हाम्रो मस्तिष्कमा बीजारोपण भएको छ, नयाँ सृष्टिको रूपमा चाहिँ एउटा भ्रूण चाहिँ गोद चाहिँ हामीमा परेको छ। अब यो नयाँ सृष्टिलाई हामीले अझै बढाउनुपर्छ, यसलाई विकसित गर्नुपर्छ। जसरी पावलले लेखेको जस्तो हामी दुधे बालक, पहिला चाहिँ ख्रिस्टको वचनको चाहिँ प्रारम्भिक शिक्षा चाहिँ दुधको रूपमा हामी चाह गर्छौँ, पत्रुस लेखेको जस्तो। अब हामी यसमा अगाडि बढ्नु, अझै यो नयाँ सृष्टिलाई विकसित गर्न, अनि यो खाँटी शिक्षामा अगाडि बढ्न, अनि हाम्रो विरोधी शैतानबाट जोगिन, हाम्रो मस्तिष्कमा त्यसले चाहिँ छलहरू धोकाहरू पैदा नगरेको होस् भनिकन चाहिँ हामीले प्रार्थना, अनि त्यो अनुसारको चाहिँ लगाव, त्यो अनुसारको चाहिँ दृढ विश्वासमा हामी अझै अगाडि बढ्दै जान सकेका हौँ। परमेश्वरले आजको वचन तोडाइमा उहाँले नै अझै बढी आशिष समशक्ति थपिदिनु भएको होस् दिनुभएको होस्। आमेन। तपाईँहरूलाई धन्यवाद। तपाईँको केही त्यस्तो डाउट छ भने सोध्न सक्नुहुन्छ। केही छ भद्र सर? म्याडम केही छ? सुन्दै हुनुहुन्छ म्याडम? भद्र सर केही छ?
त्यस्तो त केही छैन, अब राम्रो लाग्यो।
ल, बुझिराख्नु भएको छ होइन त? विशेष गरी यो
बुझ्नु
विशेष गरी शैतानले अब हामी नयाँ सृष्टिमा कसरी आक्रमण गर्छ भन्ने सम्बन्धमा अर्को एउटा, यो पछि लगत्तै हामी अर्को एउटा च्याप्टर पढ्छौँ,
हजुर।
जुनमा चाहिँ हामीले फारोको घटनाबाट हामीले सिक्छौँ। जसरी फारोले मोसालाई धेरै अवरोधहरू खडा गरेका थिए, मोसालाई त्यही फारोले धेरै अवरोधहरू खडा गरेका थिए, त्योबाट पनि अब आउँदो हप्ता हामीले त्यसको बारेमा अध्ययन गर्छौँ। शैतानले हामीमा पनि विशेष गरी अब यो साँघुरो ढोकाबाट भित्र पस्ने, यो साँघुरो ढोका, साँघुरो बाटोमा हिँड्ने, साँघुरो चाहिँ यात्रा गर्ने यो निर्णयमा चाहिँ जसरी फारोले चाहिँ मोसालाई अवरोध खडा गरेको थियो, त्यसरी नै हामीमा पनि त्यो अवरोधहरू आउँछ भन्ने सम्बन्धमा आउँदो हप्ता हामी अध्ययन गर्नेछौँ। तपाईँहरू प्रार्थनामा पनि याद गर्नुहोला, विशेष गरी वचन तोड्न, वचन चाहिँ ठिक प्रकारले, सठिक प्रकारले पावलले तिमोथीलाई लेखेको जस्तो एउटा सठिक प्रकारले चाहिँ ठिक कहाँ परमेश्वरको असल कामदारको रूपमा हामीले त्यो वचनहरू तोड्न सकौँ। हाम्रो निम्ति पनि प्रार्थनामा याद गरिदिनु होला। सिस्टर निता केही छ आजको च्याप्टरबाट नबुझ्नु भएको कुराहरू?
त्यस्तो त खासै केही पनि छैन।
हुन्छ, त्यसो भने धन्यवाद स्वरूप। हामीलाई अन्तिम प्रार्थना, सुरुमा सिस्टर निताले गरे नि त?
हजुर
हुन्छ, हामीलाई भद्र सरले अथवा म्याडमले अन्तिम प्रार्थना गरिदिनु होला।
अन्तिम प्रार्थना गर्नेछौँ। धन्यवाद छ देवी जिउँदो परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिँदछ। साँच्ची नै तपाईँ कति महान अनि कति योग्यका परमेश्वर हुनुहुन्छ। जुन शैतानले कसरी काम गर्छ हाम्रो जीवनमा अनि कसरी चाहिँ हाम्रो दिमागमा हालिदिन्छ भन्ने कुराहरू हामीले बुझ्न पायौँ। प्रभु परमेश्वर पिता, आज हामीलाई सजग हुनलाई प्रभु तपाईँले सहायता गर्नुभएको होस्। अनि क्लास दिने सरलाई पनि तपाईँले आज ज्ञान बुद्धि समशक्ति दिनुभएको होस् आज बुझाउनलाई। अनि प्रभु परमेश्वर पिता, तपाईँले स्वर्गीय ज्ञान बुद्धि दिनुभएको सुनि म प्रार्थना गर्दछु। हामी जतिजना जोइन भयौँ, हामीले जति पनि सिकेका छौँ, अनि त्यो सिकेर मात्रै होइन व्यवहारमा उतार्नलाई प्रभु तपाईँले सहायता गर्नुभएको होस्। अब हामी छुट्टिन्छौँ, फेरि यसरी मिटिङमा जोइन नभएसम्म हामी प्रत्येकलाई तपाईँले सुरक्षा अनि सहायता अनुग्रह गर्नुहोस्। प्रभु धन्यवाद छ, यो सबै बिन्ती प्रार्थना तपाईँको हातमा राख्दछौँ, माग्दछौँ आशिष अनुग्रह यीशु प्रभुको नाममा। आमेन
आमिन आमिन। धन्यवाद ल। हुन्छ जय मसीह।
आमेन। जय
ल जय
मसीह।
मसीह जय
धन्यवाद।
मसीह ल। अर्को हप्ता भेटौँला है त ल।
हस्।